नमस्ते, आजको पडकास्टमा यहाँहरूलाई स्वागत छ। आजको पडकास्ट विषय अलिकति फरक किसिमले उत्थान गर्दैछु। रेसुङ्गा त्यो यस्तो राम्रो ठाउँ हो जुन ठाउँमा जन्मेर आज चाहिँ लोकान्तर एउटा अनलाइन पत्रिकाको समाचार सम्पादकको रूपमा काम गरिराख्नुभएका सुशील पन्तजी, उहाँसँग म कुराकानी गर्दैछु। एकछिनपछि उहाँसँगको कुराकानी सकिएपछि त्यही कार्यरत पत्रकार साथीहरूसँग पनि म कुराकानी गर्छु। पत्रकारिता कसरी अगाडि बढिरहेछ रेसुङ्गामा, तम्घासमा अथवा समग्रमा, गुल्मीमा भन्ने कुरा चाहिँ आजको छलफललाई केन्द्रित गर्दैछु। सुशीलजी, यो तपाईँ त बरिटक्सारमा जन्मिनुभयो, गुल्मीको त्यस्तो रमणीय ठाउँमा जन्मेको मान्छे काठमाडौँ आएर अहिले पत्रकारिता गर्दै हुनुहुन्छ, त्यो ठाउँको बारेमा केही कुरा भनिदिनुहोस्। त्यसपछि तपाईँको पत्रकारिताको करियरको बारेमा पनि केही भनिदिनुहोस् न।
सबभन्दा पहिला म गुल्मी बरिटक्सारमा जन्मेँ र अहिले चाहिँ रुरुगा गाउँपालिका भन्छ त्यहाँको रानीवास, त्यहाँबाट मैले एसएससी सकेँ अनि पछि म काठमाडौँ आएर पढेँ। जस्तो सरस्वती भन्यो भने चाहिँ गुल्मीलाई पहिचान गराउने भनेर चाहिँ सबभन्दा पहिला चाहिँ नेपालमा कफीको व्यावसायिक उत्पादन हुने ठाउँ भनेर गुल्मी चिनिन्थ्यो। पछि चाहिँ तपाईँको सँगै रुरु क्षेत्र एउटा महत्त्वपूर्ण धार्मिक तीर्थस्थल कालीगण्डकीको किनारा रुरु क्षेत्र पनि गुल्मीमै पर्छ। पछिल्लो समयमा चाहिँ नेपालबाट चाहिँ निर्यात हुने वस्तुमध्ये अदुवा खेती चाहिँ गुल्मीमा हुन्छ, त्यहाँबाट यो पटक पटकको समस्याहरू हो। र यो म पत्रकारिताकै सिलसिलामा धेरै जिल्ला घुम्दाखेरि र मध्य पहाडी क्षेत्रमा घुम्दाखेरि हाम्रो बलेटक्सार साबिकको दिगाम गाविस लगायत केही गाविसमा अहिले पनि तपाईँ त्यहाँ व्यावसायिक रूपमा उखु खेती हुन्छ र त्यहाँ उखुबाट यहाँ काठमाडौँतिर सहर भन्छ अथवा चाकु भन्छ, त्यहाँ गुँड भन्छ, त्यो एउटा चाहिँ बाह्र मासे चाहिँ उत्पादन हुने चाहिँ सामान हो। त्यसलाई चाहिँ पाउरको रूपमा, कोसेलीको रूपमा चाहिँ विदेशतिर पनि निर्यात गरिन्छ, कोसेली पठाउने अहिले पनि चलन छ। सँगै गुल्मीको तम्घास त उद्योग वाणिज्य महासङ्घका चाहिँ उपाध्यक्षले, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले हालसालै एउटा चाहिँ पत्रिकासँग कुराकानीमा मलाई नेपालको सबभन्दा मनपर्ने ठाउँ चाहिँ तम्घास लाग्यो भनेर भन्नुभएको थियो उहाँले।
मौरी पुगे मलाई साँच्चीकै राम्रो लाग्यो त्यो ठाउँ, मैले धेरै नेपाल घुमेँ, त्यो तम्घास अझ माथि गएर रेसुङ्गा, त्यहाँको हावापानी, त्यहाँको बस्ती, त्यहाँको रहनसहन र त्यहाँको जुन एउटा भौगोलिक परिवेश छ त्यो मलाई पनि निकै मनमोहकै लाग्यो। त्यस्तो ठाउँमा जन्मिनु भयो तपाईँ।
हजुर, धन्यवाद हो सर। अहिले पनि मलाई चाहिँ जस्तो काठमाडौँमा बसिरहँदाखेरि पनि मेरो चाहिँ तपाईँको मन मस्तिष्क चाहिँ त्यही गाउँठाउँमा घुम्छ। अहिले मान्छेको चाहिँ पछिल्लो एक दशक अथवा त्यसमा पनि यो भूकम्पपछि, भूकम्प बेलाको बेला जसरी काठमाडौँमा काम विशेष गरेर बसिरहेका मान्छेहरू चाहिँ भूकम्प आइसकेपछि आफ्नो थातलोमा फर्के नि दुई दिनमा जसरी रातारात होइन, त्यसपछि पनि अहिले गाउँको चाहिँ महत्त्व चाहिँ अलिक बढी उजागर भयो जस्तो देखिन्छ। म चाहिँ अब जस्तो केही आफ्नो भविष्य खोज्ने सिलसिलामा गुल्मीबाट काठमाडौँ आउनु पर्यो, म जतिखेर काठमाडौँ आएँ त्यतिखेरसम्म चाहिँ हाम्रो गुल्मी जाने बाटो पक्की पनि थिएन, कच्ची बाटो थियो। अहिले चाहिँ काठमाडौँबाट करिब करिब 8-9 घन्टामा चाहिँ गुल्मी पुगिन्छ, तर त्यो बेला चाहिँ 8-9 घन्टा चाहिँ गुल्मीबाट बुटवल आउन लाग्थ्यो। भनौँ न, त्यहाँ कुनै पेसा व्यवसाय रोजगारीको सम्भावनाहरू थिएनन्, एक दशक अगाडिसम्म त त्यहाँ सञ्चार माध्यमहरू पनि थिएनन्। सञ्चार क्षेत्रमा आइसकेपछि मैले पत्रकारिताको सुरुवाती दिनमा पाल्पाको श्रीनगर एफएममा काम गरेँ, त्यसको चाहिँ रेडियो पाल्पामा भए पनि त्यो पश्चिम नेपालमा बहुत लोकप्रिय थियो। 2060 सालको अन्तिमतिर, 61 सालतिर भनौँ न, त्यो बेला जतिखेर चाहिँ गुल्मीमा अरू सञ्चार माध्यम खोलेका थिएनन्, त्यहाँका दाजुभाइ दिदीबहिनीहरू चाहिँ पाल्पाकै रेडियो सुन्नुहुन्थ्यो, त्यसमा काम गरेँ। र अहिले पनि मलाई तपाईँको कतिपयले चाहिँ म पाल्पामा काम गरेर यो पाल्पाको पनि हो कि भनेर यहाँ जस्तो काठमाडौँमा हुने कार्यक्रमहरूमा गर्नु थियो। त्यति बेला सानातिना घटनाहरू मलाई याद छ, मैले चाहिँ धेरै समय चाहिँ यो संसदमा रिपोर्टिङ गरेँ। संसदमा रिपोर्टिङ गर्दाखेरि चाहिँ यो पुनस्थापित 63 प्रतिनिधि सभामा चाहिँ पाल्पाको सांसद सोमप्रसाद पाण्डे हुनुहुन्थ्यो, अहिले पनि उहाँ हुनुहुन्छ। उहाँले चाहिँ जिरो आवरमा, शून्य समयमा एउटा विषय बोल्नु भएको थियो, पाल्पाको श्रीनगर डाँडामा रहेको चाहिँ टेलिभिजनको टावर चाहिँ द्वन्द्वकालमा भत्किएको थियो, त्यो बनाउनलाई मैले त्यो न्युज यहाँबाट चाहिँ पठाइदिएँ। त्यो न्युज त्यहाँको लागि चाहिँ भनौँ स्थानीय रेडियोको लागि चाहिँ पहिलो न्युज बनाएको थियो होइन। त्यस्तै पछि चाहिँ तपाईँको म गुल्मीमा पनि रेडियोहरू चाहिँ खोलेँ। त्यही सिलसिलामा गुल्मीमा जाँदा एकपल्ट चाहिँ के भएको थियो भने, पछि मैले आएर चाहिँ कुनै जर्नलमा लेखेको छु, त्यहाँ गुल्मीमा चाहिँ अदुवालको मूल्य नपाएर किसानहरू चिन्तित थिए, तर त्यहाँका लोकल रेडियोहरूले चाहिँ ताप्लेजुङमा चाहिँ गएर काङ्ग्रेसको नेता बोलेको, सप्तरीमा गएर चाहिँ मधेसी जनअधिकार फोरमको नेता बोलेको, त्यस्ता न्युजहरू राखिरहेको थियो। मैले चाहिँ पछि भने यो त यहाँका सञ्चार माध्यम माध्यमहरूले यहाँका किसानहरूको पीडा भनिदिनु पऱ्यो नि भन्दा अहिले चाहिँ के भने सजिलोको लागि अब जस्तो त्यो अनलाइनतिरबाट आयो कताबाट आयो होइन त्यस्तो गर्ने चाहिँ पनि देखियो. तर समग्रमा भन्नुपर्दा म विषयान्तर भएँ कि समग्रमा भन्नुपर्दा गुल्मी जिल्ला चाहिँ एउटा रमणीय ठाउँ भौगोलिक हिसाबले पनि प्राकृतिक हिसाबले पनि एकदमै सुन्दर. मैले अहिले देख्छु कि तपाईँको विभिन्न जिल्लाकामा यो खानेपानीको समस्या त्यो हाहाकार गुल्मीका कमै ठाउँमा त्यस्तो होला तर अधिकांश ठाउँमा खानेपानीको सुविधा पुगेको छ बाटो पुगेको छ. प्रतिनिधित्वको हिसाबले भन्यो भने अहिलेकै सरकारमा दुईजना मन्त्री प्रभावशाली मन्त्री गुल्मी जिल्लाकै हुनुहुन्छ. दुईवटै निर्वाचन क्षेत्रबाट एक एकजना मन्त्री पाउने सम्भवतः यो गुल्मी जिल्ला नै होला. तर त्यहाँ त्यत्रो सम्भावना हुँदाहुँदै पनि केही कुरामा चाहिँ पछि परेको जस्तो देखिन्छ. रेसुङ्गा विमानस्थल बनेको चाहिँ कैयौँ वर्ष भइसक्यो. एक वर्ष अगाडि त्यहाँ परीक्षण उडान पनि गरियो तर एक वर्षको बिचमा केही पनि प्रगति भएन कि त्यहाँ भन्दाखेरि जस्तो सम्भावना भएर पनि केही गर्न नसकेको पनि हो कि जस्तो देखिन्छ.
तपाईँ अहिले यो मेन स्ट्रिम मिडिया लोकान्तर जस्तो अनलाइनको एउटा राम्रो मिडियामा तपाईँ हुनुहुन्छ, तपाईँ गुल्मीवासी हुनुहुन्छ, गुल्मीका भर्खर पत्रकारिता गर्न खोजेका अथवा त्यहाँ बसेर मफस्वलमै बसेर पत्रकारिता गरेका साथीहरूलाई तपाईँको के त्यस्तो सुझाव अथवा तपाईँसँग के त्यस्तो सहकार्य के हुन सक्ला?
गुल्मी त पारिवारिक रूपमा पनि हाम्रो घरमा दुईजना पत्रकार छ, मेरो भाइ पनि पत्रकार छ, ऊ कान्तिपुर टेलिभिजनमा काम गर्छ. केही समय अगाडि चाहिँ उज्यालो नेटवर्कमा 7-8 पत्रकारहरू चाहिँ गुल्मीकै हुनुहुन्थ्यो. गुल्मी त तपाईँको लोकसेवा र पत्रकार उत्पादनको त त्यहाँ तपाईँको खानी जस्तै भयो होइन, भन्न जस्तो तपाईँको लोकसेवामा पनि धेरै गुल्मीकाहरू हुनुहुन्छ. गुल्मीबाट गुल्मीमा पत्रकारिता गरिरहेका र यहाँ आउन चाहनेहरूलाई चाहिँ म के भन्छु भने अहिले चाहिँ तपाईँको पत्रकारिताको परिभाषा बदलिएको छ. सदरमुकाममै बसेर नेताहरू गएको बेलामा नेताले यस्तो बताउनु भयो, उस्तो भन्नुभयो, यस्तो दावी गर्नुभयो, त्यस्तो पत्रकारिता गरेर काउन्ट भइदिएन. तर पनि गाउँमा चाहिँ असङ्ख्य इस्युहरू छन्, ती इस्युलाई चाहिँ उजागर गरिदिन सक्यो भने जस्तो भनौँ न त्यो मैले सुरुमा भने गुल्मीको परिचय गराउँदाखेरि कफी उत्पादन हुने जिल्ला, अहिले कफीको अवस्था के छ त, गुल्मीबाट कति कफी उत्पादन हुन्छ, अर्ग्यानिक हुन्छ कि हुँदैन, सुरुमा कफी उत्पादन सुरु भएको आपचोर क्षेत्रमा चाहिँ अहिले किसानहरूले चाहिँ धमाधम कफीका रुखहरू काटे फाले किन त्यहाँ गवारो लगायतका किराकिरीलाई, त्यस्ता चाहिँ फलोअप स्टोरीहरू चाहिँ आएन. जस्तो गुल्मीबाट चाहिँ तपाईँको वैदेशिक रोजगारीमा पनि धेरै गएका छन्, गुल्मीमा चाहिँ तपाईँको लोकसेवामा पनि छन्, एउटै परिवारमा चाहिँ धेरैजना मान्छेहरू पनि छन्, हो यस्ता यस्ता चिजहरू रुचिकर विषयहरू र अलिकति खोजी पत्रकारितामा गऱ्यो भने चाहिँ त्यहाँबाट गर्न सकिन्छ. म चाहिँ म साथीहरूलाई कोही त्यस्तो इच्छुक हुनुहुन्छ भने हाम्रो अनलाइन एउटा प्लेटफर्म छ, त्यस्तो राम्रा स्टोरीहरू गर्नु छ भने उहाँलाई चाहिँ हामी राम्रो लेखे बापत उहाँका स्टोरी छाप्दिने र उहाँलाई चाहिँ मेन स्ट्रिमको पत्रकारितामा चाहिँ तान्नको लागि चाहिँ म कोसिस गर्न सक्छु.
गुल्मीको गाउँ बस्तीमा जन्मेर पत्रकारिता क्षेत्रमा अगाडि बढ्दै लोकान्तरको समाचार सम्पादकसम्म हुनुभएका सुशील पन्तजीसँग मिठो गुल्मीको कुराहरू गऱ्यौँ, उहाँको पत्रकारिताको आरोह अवरोहका कुराहरू गऱ्यौँ. गुल्मीमै म छु, गुल्मीमा अरू पत्रकारहरूले पनि पत्रकारिता गरिराख्नु भएको छ, उहाँहरूले के गर्दै हुनुहुन्छ, कसरी आफूलाई अगाडि बढाइराख्नु भएको छ र त्यहाँको के कस्ता समस्याहरू छन् र पत्रकारिता गुल्मीमा कसरी अगाडि बढिरहेको छ यसबारेमा गुल्मीको मनोरम स्थान तम्घासमै बसेर कुराकानी गरौँ न.
अहिले नि पत्रकारहरूको एगेन्स्टमा राज्य पक्षबाट पनि त्यसपछि आएर विभिन्न व्यक्तिहरू जस्तै अब डन भनौँ त्यस्ता यस्ता मान्छेहरूले चाहिँ यति गाह्रो भएको छ पत्रकारिता गर्न, हामीलाई थ्रेट छ, हामीलाई चुनौती छ, हामीलाई समस्या छ. यस्ता के त्यस्तो घटनाहरू छ हामीले देखेको यहाँ पत्रकारहरूमा धम्की आउने भौतिक रूपमा
जस्तै हामी केही दिन अगाडि कालीगढ गुल्मी जिल्लामा अब समग्र होला सायद असार सालमा चाहिँ खोलाका केटीबालुवाहरू निकाल्नु हुँदैन भनेर चाहिँ निर्णय भएको छ अनि पुरा हेर्नुहोस् भोकाइदारी मान्छे चाहिँ निकालिराखेका छन् है. कालीगण्डकीमा चाहिँ त्यस्तै देखियो हामीले अनि के भन्यो भने हामीले फोन गऱ्यौँ किन हेर्नु रुद्रवाणी अब तल त्यो रुद्रवाणी तल चाहिँ मजाले चाहिँ निकालिराखेँ ताकि समन्वय नियमन गर्ने समन्वय समितिको मान्छेसँगै हामी हिँडिरहेका छौँ, मजाले केटीबालुवा निकालिराखेका छ कि हामीले नदेखेको छ उसले देखे जस्तो गर्दै गर्दैन हामीले त निकालिरहेको छ सर भनेपछि सिडिएसयूलाई फोन हाने सिडिएसयूकै जवाब यहाँ छ हजुर विकास त गर्न पऱ्यो के गर्न पऱ्यो उनी आफूले निर्णय गरेका छन् अनि अस्तिमा एकजना यता अग्लुतिरबाट फर्केर आउने बाटोमा रातिमा हेर्नुहोस् रातिमा पुरा चाहिँ उसले चाहिँ निकालिराखेको छ खोला स्क्याबेटर लगाएर चाहिँ निकालिराखेको छ अनि मैले चाहिँ बाटोबाट हिजो फोटो हानेको उसले पत्ती नै निभाएर त्यसपछि मैले फेसबुकमा लेखेँ माथि यो ठुटो कि लुटो भनेर मैले चाहिँ लेखेँ मलाई चाहिँ त्यहाँ हामीले पैसै तिरेर निकालेको छ भनेर सम्झिने आयो कि बिल छ पनि हालिदिएँ त्यो गाउँपालिका सोद्धाखेरि स्थान त निकालेखेरि के भन्छ भने त्यो तपाईँ हिँड्ने पनि त बाटो हो नि भनेर भन्छ कि अनि तपाईँले किन नियमन गरे म हिँड्ने बाटो भएको है दिउँसो मजाले निकाल्न दिनुहोस् न भने होइन त्यसपछि अब मलाई चाहिँ कानेरबाट त लेख्नबाट चाहिँ वञ्चित गर्न मिल्छ नि उसले कहाँ कहाँ हान्न पर्ने हो नेता हान्न पर्ने हो कि म भन्दा अलिक माथिको अरू कोही पत्रकार हान्न पर्ने हो कि अरू कता हान्नु पऱ्यो त नलेख्न भनौँ है यस्तो कुरो आएछ हामीले यसरी हो नलेख्न भन है भन्ने लगायतसम्म आउँछ। उस्तै पनि व्यक्तिगत रूपमा चाहिँ फोन गरेर निर्माण व्यवसायले या अरू पनि मान्छेले पनि पर्वलाई देखाउने
नलेख्नलाई चाहिँ त्यस्तो खालको धम्की आयो
नलेख्न बाध्य भने चाहिँ सर किन लेखिस् भन्ने चाहिँ अलिक कम छ होइन। अब केही साथीहरूले अरू विषयमा त भोग्नु भएको छ तर चाहिँ नलेखिस् है भन्नलाई चाहिँ यहाँ थुप्रै साथीहरूलाई लाग्छ लगाउने यहाँ
अरू विषयमा पनि मतलब वातावरण विषयमा अरू अरू
विषयमा
जस्तै जस्तै अब कसैलाई धम्की दियो कसैलाई चाहिँ भौतिक रूपमै तिमीलाई चाहिँ ऊ गर्छु भन्यो अथवा भौतिक रूपमै कसैलाई आक्रमण गर्यो यस्ता केही घटनाहरू छ
भौतिक रूपमा पीडित त्यस्तो गर्यो भने हाम्रोमा आउँदैन
के
त्यस्तो उदाहरणहरू छ
तपाईँ मैले एउटा न्युज लेख्ने यो निर्माण व्यवसायतिरको निर्माणमा गुणस्तरीयता भेटिएन गुणस्तरता पाइएन यस्तो खालका न्युजहरू लेख्दै गर्दा अरूलाई सोध्न परेको तँलाई चाहिँ लेख्न परेको किन लेख्छस् अरू पनि भन्ने अनि पछाडि तँलाई के चाहिएको के खोजेको तँले संस्था काम गर्ने संस्थाबाटै ल त्यसलाई निकालिदियो भनेर त्यस्तो खालको टर्चर दिने कि त्यसबाट निकालिदियो भन्ने खालको पनि आउने
त्यस्तो चाहिँ मासु भनेर चाहिँ नआए पनि अब आश्रय चाहिँ त्यस्तै त्यस्तै हुन्छ कतिपय समाचारहरू मान्छेले चाहिँ सबैको चाहिँ समाचार लेख्दाखेरि सबैले चित्त बुझ्छ त हुन्न। अस्ति मैले एउटा यहाँ पर्यटन सम्बन्धी गुल्मी दरबार नजिकै समाचार लेखेँ त्यसपछि त्यो पर्दो रहेछ त्यो सिमाना पर्दो रहेछ मैले चाहिँ रेशमको नगरपालिकावाला
चाहिँ
त्यसपछि त्यहाँका मान्छेहरूले चाहिँ व्यक्तिबाहेक त्यो चाहिँ जान्ने भएर किन बनाएको यो यसरी गरेको भन्ने संस्था अब गाउँपालिकाले चाहिँ त्यस्तो केही जनाएन व्यक्तिहरूले चाहिँ किन त्यसो गरेको भनेर म्यासेज गर्ने मिडियालाई चाहिँ कोड गरेर उसमा राख्ने चाहिँ त्यो गरे आशय भन्नाले अब तल मार्छु अथवा त्यो या गर्छु त्यो त भन्दैनन् तर उनीहरूको आशय त बुझिन्छ नि त
धम्किँदैन।
आजकल चाहिँ एउटा चलन के छ भने स्थानीय निकायको पत्रकारको मुख थुन्नलाई चाहिँ सल्लाहकार बनाइदिने यस्तो छ के छ त्यस्तो त्यस्तोमा तपाईँहरू के छ
भने म पनि यसमा गाउँपालिका पेट समेक अब मलाई चाहिँ मेरो त्यहाँ पेट समेक भनेर वैधानिक निर्णय गरेर सेवा सुविधा दिएर राख्नु त्यस्तो छैन बनाइसके मुखै थुने भन्ने त त्यस्तो केही पनि छैन तर हामीले चाहिँ के व्यक्तिगत अनुसार छ मलाई चाहिँ मेरो मुखै थुन त्यहाँ राखेको भनेर म चाहिँ मेरो मुख थुन्ने कोसिस भयो भने म चाहिँ त्यहाँ बस्दै गर्दैन छु यता सल्लाह दिनको लागि छु होइन म त्यहाँबाट सेवा सुविधा ल्याएको छैन मैले लेख्छु फेरि
त्यो कुरा के राम्रो हो कि नराम्रो
मैले पछिल्लो एङ्गलमा हेरेँ नराम्रो भन्छ
मैले कालीगण्डै गाउँपालिका सबभन्दा धेरै यसका अनि त्यस्तो केही भयो भने त्यहीँको न्युजमा सुरु मैले निर्माणमा तिमीहरू गयो बाबु गरेन भने म त्यहीँबाट लेख्छु अरूले त्यहीँको रोक्नुपर्छ भन्ने जस्तो भएर त्यो बसेको गाउँ भन्ने हुन्छ हामी चाहिँ त्यहीँको सुरुमा लेख्छौँ कि
होइन त्यहाँको राम्रो कामहरू सबै झन् बढी हाइलाइट गरिदिनु पर्यो होइन धेरै राम्रो कामहरू पनि गरेको छ नि त्यतिकै उहाँहरू चुनेर आएको त होइन राम्रो काम गर्नको लागि आएको कहीँ कहीँ चाहिँ फेरि केही नराम्रो काम छ त्यसमा चाहिँ खबरदारी गरेर आफ्नो दायित्वभित्र परिहाल्छ
हामी पहिले नै राम्रो भन्दा पनि नराम्रोलाई पहिले उठाउँछौँ सुध्रिने मौका पाउँछौँ
अरू केही साथीहरूलाई घटनामा त्यस्तो केही भएको छ
शिवलाल सुवेदी बोल्दै हुनुहुन्छ
तपाईँको चाहिँ गुणगान गाएँ तपाईँले चाहिँ राम्रो बनाएर लेखेँ भने एकदम म राम्रो भएँ तपाईँको विरुद्ध अलिकति पनि लेखेँ भने एउटा चाहिँ घुमाउरो पाराले अलिअलि दबाब सिर्जना गर्ने अरू अन्यत्रमा आफूले मात्र नभएर फेरि अन्यत्र पनि संयन्त्र प्रयोग गर्ने त्यस्ता घटनाहरू चाहिँ छन् घुम्ने होइन अब त्यसरी सिधै अनि नै गर्छु भने त्यो समस्या छैन यहाँ अब त्यो अलिक बढी तराईतिर हुनसक्छ अब आफै नभने पनि अर्को व्यक्ति प्रयोग गरेर यस्तो लेखिएछ नि त त्यो नलेख्नु पर्ने थियो यस्तो हुन्थ्यो है बसेर सल्लाह हेर्नु पर्ने थियो के थियो के थियो यस्तै आउँछ सम्झाइदिनु भन्छ अरू पनि प्रयोग गरेर कि अब कसले भनेको मान्छ सेवा सुविधाले कसले भनेको मान्छ त्यो व्यक्ति प्रयोग गरेर यहाँ गर्ने कुराहरू आउँछ
गुल्मीमा विज्ञापन सबै काम गर्ने साथीहरू यस्तो मिडियाहरू छैन नि बाहिरले काम गर्ने तपाईँलाई हामीले किन गफ गर्नु पर्यो बाहिर मिडियाहरू बाहिर दिँदैन भनेर यहीँ पनि यहीँ हामी जुन काम गर्छ स्थानीय लोकल मिडियाहरू त्यसमा चाहिँ यस्तो छैन सन्ध्याको साथीहरूले चाहिँ तलब खान सक्ने कन्डिसन होइन रेडियो पनि आफै नियमित रूपमा सञ्चालन हुन नसक्ने कन्डिसन पनि विचारले हेर्दा अरू विचारले केवल साथीहरू अब स्थानीय तहसँग जोडिन पर्ने हुन्छ एउटा जस्तो मान मैले कुनै एउटा कार्यक्रम स्थानीय तहसँग आएर मैले कार्यक्रम गरेँ भने मैले त्यो स्थानीय तहको वर्षभरि भर्दा नै आउने भएन भने किन भन्दा उसलाई लिएर यस्तो कार्यक्रम दियो यहाँ दियो यस्तो गरियो उहाँ गऱ्यो भने पनि हाम्रो योजनाले जस्तो मान यहाँकै पेपरमा लेख्ने साथीहरू विज्ञापन पनि मागिन्छ विज्ञापन छैन सर भने उसले विज्ञापन दिएपछि के थाहा भने वर्षभरि उसले मेरो पोजिटिभ भन्नुपर्छ या भनौँ भन्नुपर्छ नेगेटिभ भन्नुपर्छ अनि हामीलाई पनि ट्रेन के हुन थाल्यो भने हो त अनि फेरि विज्ञापन पाइन्न दिन्न या अरू कार्यक्रम नदेला भन्नु थाल्यो भने सबै यस्तो हुने कन्डिसन छ खास गरी पत्रकारहरूको आफै आर्थिक क्षमताको कारणले गर्दाखेरि पनि त्यो स्थिति देखिएको छ धेरै अब तपाईँले भन्नु न काम गाउँपालिकाहरूको पत्रकार जसलाई मुखपत्र बनाउने भएको छ फेरि सल्लाहकार बनायो भने मुख थाल्न सकिन्छ भने र नबोलिदिने नगरिदिने भन्ने चल्न अलिक अलि
तम्गास्मा पनि पत्रकारिता गर्दा समस्याहरू छन्, तर समस्या काठमाडौँमा जस्ता समस्या होइन, त्यहाँ फरक किसिमका समस्याहरू छन्। त्यहाँको पत्रकारिता अलिकति माथि उठ्ने हो भने त्यहाँ दिगो विकासका कुराहरूमा पत्रकारिता गर्न सकिन्छ। समस्या र समाधानका केही उपायहरू निस्किएला। आजको पडकास्टबाट म सहजमा श्रेष्ठलाई बिदा दिनुहोस्। नमस्ते।